नमस्कार। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै नवीन लुइटेलको स्वागत छ।
नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
केपी ओलीले आफूलाई महाराज धिराज नै ठान्ने गरेको प्रसन्नको टिप्पणी, संसद पुनर्स्थापनापछि सरकार झन बलियो भएको ओली समूहका नेता नेमाङको दावी।
पार्टीको आधिकारिकता टुङ्ग्याउन ढिलाइ गरेको भन्दै निर्वाचन आयोग प्रचण्ड माधव समूहका प्रवक्ता निर्वाचन आयोगसँग प्रचण्ड माधव समूहका प्रवक्ता आक्रोशित, आधिकारिकता सम्बन्धी विवाद छिटै निरूपण गर्ने आयोगको तयारी।
पेट्रोलियम पदार्थ आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने आपूर्ति मन्त्रीको भनाई, भ्रष्टाचारीलाई कारवाही गर्न पछि नहट्ने अख्तियारका प्रमुख आयुक्त राईको प्रतिबद्धता।
हाइटीमा जेलबाट भागेका 25 जना कैदीको मृत्यु, नाइजेरियामा अपहरणमा परेका 300 भन्दा बढी स्कुले छात्राको खोजी कार्य सुरु।
र लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग खेल्न त्यसतर्फ प्रस्थान, बी डिभिजन लिग फुटबलमा आज भएका दुवै खेल बराबरीमा।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराज ठान्ने गरेको टिप्पणी गर्नुभएको छ। पार्टी निकट शिक्षकहरूको भेलालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले ओलीमा आलोचना सुन्नै नसक्ने र सहनै नसक्ने प्रवृत्ति रहेको भन्दै महाराज धिराजसँग तुलना गर्नुभयो।
अहिले तपाईँहरू हेर्नुभयो भने कता कता केपी ओलीले आफूलाई महाराज धिराजै भयो जस्तो ठान्छन्। बैठकमा बस्न नपर्ने, आलोचना सुन्न नि नसक्ने, आफूले भनेपछि त्यो ब्रह्म वाक्य जस्तो सबैले मानिदिनु नै पर्ने, नमान्ने मान्छे त्यहाँ अगाडि देख्नै नहुने, यो चाहिँ महाराज धिराजहरूकै चाहिँ चरित्र हो नि त। यो अहिले त्यो निर्णय भइसकेपछि लागू नगर्ने, आलोपालो अध्यक्षता पनि लागू नगर्ने, आलोपालो प्रधानमन्त्री पनि लागू नगर्ने, राजनीतिक प्रतिवेदनको कुनै पनि आफैले हस्ताक्षर गरेको कुरा लागू नगर्ने, अन्तरिम विधानको कुनै पनि प्रावधान लागू नगर्ने, एक्लै मनै आई एम द स्टेट भने जस्तो गरी श्री तीन महाराज धिराज, अब अस्ति त बहसमा तपाईँहरूले सुनि नै हाल्नुभयो, श्री तीन महाराज र श्री पाँच महाराज धिराज जस्तै प्रधानमन्त्रीलाई पनि त्यो अधिकार छ भनेर बोल्ने हिजो पञ्चायतका वरिपरिका मान्छे त तपाईँहरूले देखिसक्नुभयो। सच्चाइ यही नै हो।
ओलीले आफू नेतृत्वमा पुग्न जस्तोसुकै सम्झौता पनि गर्ने र कार्यान्वयन नगरेको प्रचण्डको आरोप थियो। हिजो विचारमा सहमत हुँदा पार्टी एकता भएको प्रसङ्ग उठ्याउँदै उहाँले फेरि पनि विचार मिल्दा एक हुन सक्ने बताउनुभयो।
फेरि केपीसँग सहमति हुन सक्छ सक्दैन भन्ने, सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रूपले को कसलाई मन पर्छ या पर्दैनसँग सम्बन्धित यो विषय होइन, यो विचारको विषय हो र यो विधि पद्धतिको विषय हो। विचारमा एकता भयो भने एकता हुन्छ, विचारमा एकता भएन भने एकता हुँदैन।
प्रचण्डलाई उपयोग गरे माधव कुमार नेपाललाई 4 जिल्लाका अध्यक्षमा सीमित गराउने रणनीति असफल भएपछि ओली आफूसँग टाढिएको उहाँको आरोप छ।
माधवजीलाई 4 जिल्लामा सीमित गर्ने थियो, 4 जिल्लामा प्रचण्डलाई उपयोग गर्ने, 4 जिल्लाका मात्रै अध्यक्ष या कार्य विभाजन माधवलाई पार्ने र माधवजी र माधवलाई समर्थन गर्ने तपाईँहरूलाई सबैलाई निचोर्ने, निमुठेर सिद्ध्याउने, त्यसपछि प्रचण्डलाई त किचिकै पार्छु भन्ने हो कुरा भन्नुभयो। यो रणनीति मैले 1 महिनाभित्र बुझेँ। मसँग अलिकति विवाद चर्किनु जब मैले माधवलाई साथ लिन थालेँ, माधवलाई समर्थन गर्न थालेँ, माधवको पक्षलाई अन्याय रहेछ भनेपछि म अन्यायमा परेको पक्षको पीडित पक्षमा भएँ क्या म पनि, किन म पनि पीडित भएँ नि त। पीडित पीडित त एक ठाउँमा उभिनु पर्ने भयो। अनि मैले माधवजीलाई चार जिल्लाबाट 24-25 जिल्ला पुर्याएँ मैले। त्यसपछि केपी मेरो दुश्मन भइहाले, अब मलाई उपयोग गर्ने उनको जो चाहना थियो त्यो बिग्रियो।
नेकपाको अर्को समूहको नेतृत्व गरिरहनुभएका ओलीले अहिले पूर्व एमाले एक हौ भन्ने अभियान चलाएको भन्दै प्रचण्डले पूर्व एमाले र पूर्व माओवादी भन्ने नै नरहेको बताउनु भएको छ। माधवलाई प्रचण्डको बल्ल फेला पारिस भन्ने र पूर्व एमालेलाई प्रचण्डको कार्यकर्ता बन्यौ भनेर फुटाउने कोसिस भइरहेकोमा उहाँको चिन्ता छ। प्रचण्डले प्रधानमन्त्री ओली अहिले शकुनीको भूमिकामा रहेको टिप्पणी पनि गर्नुभयो।
केपीको क्षमता भनेकै त्यही हो, त्यो विचारमा, सिद्धान्तमा, निष्ठामा, इमान्दारीतामा उनको कुनै क्षमता छैन एक पैसाको। बेइमानी, जालजेल, छल, कपट, फुटाउ, शासन गर भन्नेमा चाहिँ त्यो चाणक्य नीति बाघ जेलमा केही नै पढाइन्छन्। महाभारत र चाणक्य नीति पढाएको छ अनि शकुनीको भूमिका खुब मन पर्दो रहेछ उनलाई। शकुनी सबभन्दा राम्रो पात्र उनको लागि, अनि उनी शकुनीको भूमिकामा छन्। हेर्नुहोस्,
शकुनी महाभारतका चर्चित पात्र हुन् जसले पाँच पाण्डवलाई वनवास पठाउन भूमिका खेलेका थिए। शकुनीलाई छल, कपट र अन्यायका प्रतीकका रूपमा चिनिन्छ। सोही कार्यक्रममा अर्का अध्यक्ष माधव कुमार नेपालले बालुवा पेलेर तेल निस्कनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभयो। विभाजित नेकपाको कुनै पनि समूहमा नगएर एकताको अभियान चलाइरहेका वामदेव गौतमले अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहनु भएको उहाँले बताउनुभयो। आफूले नेता गौतमलाई बालुवा पेलेर तेल निस्कँदैन तर पनि कोसिस गर्नुहोस् भनेको बताउनुभयो। नेता नेपालले ओली प्रवृत्तिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य हुन सक्ने तर ओलीसँग एकताको कुनै सम्भावना नरहेको प्रश्न पार्नुभयो।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका नेता सुभाष चन्द्र नेवाङले संसद पुनर्स्थापनापछि सरकार झन बलियो भएको बताउनु भएको छ। नेकपा ओली समूह निकट सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चले आज काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेवाङले यस्तो बताउनु भएको हो। संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनर्स्थापनापछि डरो भएको नेवाङको भनाइ छ। संसद विघटन भएपछि सरकारलाई कामचलाउ भन्नेहरूलाई अहिले सरकार डरो भए हुँदा अप्ठ्यारो परेको टिप्पणी गर्नुभयो। प्रतिनिधि सभा पुनर्स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउन हल्ला सुनिएको भन्दै नेता नेवाङले सरकारले प्रस्तावको सामना गर्ने बताउनु भयो। अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरूलाई प्रस्ताव ल्याउन नै डर लागेको उहाँको भनाइ छ। कानुनी रूपमा नेकपा विभाजन भइ नसकेको पनि उहाँले बताउनुभयो।
नेकपा प्रचण्ड माधव समूहका प्रवक्ता नारायण काजी श्रेष्ठले निर्वाचन आयोगले पार्टीको आधिकारिकताको विषय टुङ्ग्याउन गरेको ढिलाइप्रति आपत्ति जनाउनु भएको छ। संविधान र कानूनसम्मत ढङ्गले सहज निर्णय लिइसक्नुपर्नेमा त्यसो नगरेको भन्दै प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत निर्वाचन आयोगमाथि थुप्रै प्रश्न तिर्साउनु भएको छ। निर्वाचन आयोगले हाम्रो पार्टीले विधानसम्मत गरेको संगठनात्मक निर्णयको जानकारी गराएर अध्यावधिक गर्न अनुरोध गर्दा अध्यावधिक नगरेर गैर कानुनी ढङ्गबाट विवाद निरूपणको प्रक्रिया अन्तर्गत आउन बाध्य पार्ने र त्यस अवस्थामा बाध्यतावश पार्टीको आधिकारिकताको विवाद निरूपणको निम्ति अनुरोध गर्दा निर्णय नदिने काम किन र के उद्देश्यका निम्ति भइरहेको छ श्रेष्ठले लेख्नु भएको छ। यस्तै उहाँले एउटा संवैधानिक अङ्ग सर्वोच्च अदालतले सारा दबाव, धम्की र प्रतिगामी षड्यन्त्रलाई चिर्दै भर्खरै मात्र संविधान र लोकतन्त्रको रक्षाको पक्षमा गरेको ताजा ऐतिहासिक फैसला सबैका लागि प्रेरक रहेको तर निर्वाचन आयोग के गर्दैछ, सर्वोच्च अदालत मार्फत पूरा हुन नसकेको प्रतिगामी योजनाको सेवामा के निर्वाचन आयोग प्रयोग होला त, अदालतले दिएको सकारात्मक निकासलाई कार्यान्वयन हुनबाट रोक्ने हतियार निर्वाचन आयोग बन्ला त, संविधानलाई बचाउने अदालतको फैसलालाई निष्प्राण बनाउँदै संविधान र कानुनलाई नाङ्गै लत्याउने काम निर्वाचन आयोगबाट होला त, यी सार्वजनिक सरकारको प्रश्न रहेको उहाँको भनाइ छ।
यसबीच निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारिकता सम्बन्धी विवाद छिट्टै निरूपण गर्ने जनाएको छ। सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापनाको आदेश भएसँगै प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन अध्ययन र परामर्श गरिरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। यसका लागि आयोगले अहिले सम्बन्धित पक्षसँग औपचारिक छलफल गरिरहेको उहाँले बताउनुभयो। निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नुपर्ने समयको चाप सर्वोच्चको आदेशसँगै हटेपछि पार्टीको विवाद टुङ्गाउन समयका हिसाबले केही सहजता भएको उहाँको भनाइ छ।
सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने बताउनु भएको छ। प्रतिनिधिसभा पुनस्थापना भएसँगै नेकपाको विभाजनले संसदीय प्रक्रिया समेत प्रभावित हुने आकलन भइरहेका बेला सभामुख सापकोटाले राजनीतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने बताउनु भएको हो। आज चितवनमा पत्रकारहरूसँग उहाँले संसद पुनस्थापना भएसँगै प्रमुख राजनीतिक दलहरूबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ। संसदको बैठकका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरिसकेको बताउँदै उहाँले अब संसद नियमित चल्ने पनि बताउनुभयो। राष्ट्रपतिबाट संसद आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद पुनः सञ्चालन हुने उहाँको भनाइ छ। संसद विघटनको निर्णयपछि भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेकाले अहिले नै टीका टिप्पणी गर्नु उचित नहुने उहाँको तर्क छ।
संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरूलाई आग्रह गर्नुभएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको 27 वार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उहाँले जनताको चाहना नै वर्तमान सरकार भएको दावी गर्दै सरकार परिवर्तनको अभ्यासमा नलाग्न आग्रह गर्नुभएको हो। सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मुलुकमा अवरोध होइन गति दिन जरुरी रहेको भन्दै यही सरकारले मुलुकमा समृद्धि ल्याउने दोहोऱ्याउनुभयो।
नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षको गण्डकी प्रदेश कमिटीले आजका लागि तय गरेको प्रदेश स्तरीय कार्यकर्ता भेला स्थगित भएको छ। पोखराको अमरसिंह चौरमा आयोजना हुन लागेको उक्त भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको थियो। तयारी नपुगेको भन्दै कार्यक्रम स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। आज स्थगित भएको कार्यक्रम पर्सि 17 गतेका लागि सारिएको र उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने थापाको भनाइ छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कङ्ग्रेस कम्युनिष्टको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको बताउनु भएको छ। आज काठमाडौँमा पार्टीको भातृ सङ्गठन युवा सङ्गठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रवादी आन्दोलनको आवश्यकता भएको विचार व्यक्त गर्नुभयो। उहाँले राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाइ गलत रहेको पुष्टि भएको भन्दै राजसंस्था र हिन्दुत्व समृद्धिको बाधक नभएको बताउनुभयो। राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रको निमित्त कहिल्यै लड्नु पर्दैन भन्नेहरू नै आज प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएको प्रति थापाले कटाक्ष गर्नुभएको हो।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आइसर नवजीवन योजना वारेन्टी सकिएका आइसरका कुनै पनि गाडी इन्जिन मर्मतका लागि ल्याउनुहोस् र पाउनुहोस् थप 1 वर्षको वारेन्टी।
हजुर, पुरै 1 वर्षको वारेन्टी,
मात्र 7 दिन भित्र इन्जिन ओभरहल गरिने आइसरको दावा।
विश्वास लागेन?
थप समय लागेमा प्रतिदिन 1000 रुपियाँका दरले क्षतिपूर्ति दिइने।
ती 7 दिनका लागि चालकलाई फ्री लन्च, डिनर, बसोबास र तालिमको व्यवस्था।
हालका लागि यो सुविधा जगाती र सतुङ्गल वर्कसपमा उपलब्ध छ।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
नेपाली कङ्ग्रेसका नेता तथा पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ। जोशीको उपचारमा संलग्न नर्विक अस्पतालका न्युरोसर्जन डाक्टर राजीव झाका अनुसार हिजोको तुलनामा उहाँको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिए पनि खतरामुक्त भने छैन। आज बिहान जोशीको शरीरको दायाँ भाग चल्न थालेको डाक्टर झाले बताउनुभयो। आज बिहानदेखि बेहोस बनाउने औषधि चलाउन छाडेको उहाँले बताउनुभयो। त्यस्तै दायाँपट्टिको भाग र हातखुट्टा चले पनि बायाँ भागमा भने प्यारालाइसिस भएको उहाँले बताउनु भएको छ। हाल उहाँ कोमामै रहेको अवस्था र अलि गम्भीर रहेको अवस्था रहेको डाक्टर झाले बताउनुभयो। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मस्तिष्क घात भई उपचाररत कङ्ग्रेस नेता जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। राष्ट्रपति भण्डारीको स्वास्थ्य लाभको कामनासहितको सन्देश लिएर उहाँका प्रेस सल्लाहकार टिका ढकाल आज बिहान पूर्व मन्त्री जोशी उपचाररत अस्पताल पुग्नु भएको थियो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने प्रश्न पार्नुभएको छ। ग्यास विक्रेता महासङ्घ नेपालको सातौं वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग जोडिएकाले आयातको जिम्मेवारी निजी क्षेत्रलाई दिन नसकिने बताउनुभयो। पेट्रोलियम पदार्थ आपूर्ति बहुराष्ट्रिय कम्पनीको हातमा हुँदा छिमेकी मुलुक भारतले युद्ध हारेको तथ्य पेश गर्दै उहाँले नेपाल आयल निगमको विकल्पमा निजी क्षेत्र पेट्रोलियम आयातको जिम्मा लगाउन नसकिने जिकिर गर्नुभयो। पेट्रोलियम अत्यन्त संवेदनशील विषय हो, यसको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ। उहाँले भन्नुभयो, सरकार परिवर्तन भएर निजी क्षेत्रको समस्या समाधान हुँदैन कि भनेर आशंका नगर्नुहोस्। यही सरकारले व्यवसायका समस्या समाधान गर्छ। वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको नारा कार्यान्वयन गर्न लागि परेको जानकारी दिँदै उहाँले केपी ओली नेतृत्वको सरकारले नै मुलुकको समृद्धिको नेतृत्व गर्ने जिकिर गर्नुभयो। महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले तथ्य र प्रमाणको आधारमा कुनै पनि भ्रष्टाचारीलाई कारवाही गर्न पछि नहट्ने प्रतिबद्धता जनाउनु भएको छ। घटिकुलो समाजले आज काठमाडौँमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले बिना पूर्वाग्रह कानुन विधि र प्रक्रियामा रहेर आफूले भ्रष्टाचार नियन्त्रणको काम कारवाही अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयो। त्यस्तै निर्दोष व्यक्तिलाई भ्रष्टाचारको दायराभित्र ल्याउनेलाई पनि कारवाही गर्ने उहाँको चेतावनी छ।
त्यो अवस्थामा यदि भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा चाहिँ कारवाही म कसैलाई पनि भनौँ न कारवाही गर्नमा चाहिँ पछि हट्नेवाला पनि छैन। तर निर्दोष व्यक्तिलाई यदि कोही निर्दोष छ भने त्यो जुनसुकै निर्दोष व्यक्तिलाई चाहिँ मैले त्यस्तो खालको भ्रष्टाचारको दायराभित्र ल्याउने र चाहिँ त्यसलाई चाहिँ भ्रष्टाचारको उसमा पार्न चाहिँ म निर्दोष चाहिँ नि फसाउने चाहिँ मेरो चाहिँ त्यो खालको चाहिँ क्रियाकलाप पनि रहने छैन।
राईले आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने अठोट व्यक्त गर्नुभयो। नागरिकको अपेक्षा र सञ्चार माध्यमले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन र भ्रष्टाचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानुनसम्म ढङ्गले काम गर्ने उहाँको भनाइ छ।
देशभर आज 81 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 2,824 नमुना परीक्षण गर्दा 35 महिला र 46 जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या 2,74,065 पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत 24 घण्टामा 62 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यससँगै हालसम्म निको हुनेको संख्या 2,70,325 पुगेको छ। आजको विवरणअनुसार थप 2 जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या 2,773 पुगेको छ। आज देशभर 967 जना क्वारेन्टाइनमा रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म 21,60,404 नमुना को पीसीआर परीक्षण भइसकेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज 23 औं स्वास्थ्य सेवा दिवस मनाएको छ। स्वास्थ्य कर्मीको चाहना स्वस्थ नागरिकको कामना भन्ने नारासहित दिवस मनाइएको हो। मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई उपलब्ध साधन स्रोतको प्रयोग गर्दै स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्न भनेको थियो। मन्त्रालयले दिवसका अवसरमा स्वास्थ्य सेवा विभाग टेकुदेखि मन्त्रालयसम्म प्रभात फेरी समेत गर्यो। टेकु स्थित विभागबाट सुरु भएको प्रभात फेरी त्रिपुरेश्वर थापाथली हुँदै रामशाह पथसम्म पुगेको थियो।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको 1 महिने श्री स्वस्थानी व्रत आज विधिपूर्वक पूजा आराधना उद्यापन गरी समापन गरिएको छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक श्री स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह कालमा पार्वतीसहित श्री महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गरेका हुन्। त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गत केदार खण्डको माघ महात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई श्री स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजदेखि अन्त्य भएको छ। विधिपूर्वक एक महिने व्रत गरिएकाले आज माघ शुक्ल पूर्णिमाका दिन 108 जनाई सुपारी पान फलफूल रोटी अक्षता विभिन्न थरीका धूप बत्ती नैवेद्य श्रीखण्ड रक्त चन्दन सिन्दूर वस्त्र भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइएको छ। चढाएका प्रसादमध्ये सबैबाट 8-8 पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मित छोरा पनि नभए मनोकामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने चलन रहिआएको छ। 100 रोटी व्रतालुले फलाहार गरी रातमा जागराम बसिने चलन रहेको छ। जागरामका समयमा देवीको महात्म्य सुन्ने र सुनाउने गरिन्छ। यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास छ। उपत्यकाको पूर्वी भेगस्थित शाली नदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधव नारायण मेला व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नु होला।
ओइ, तैले कलेज स्टप गरेको होइन?
हो त।
खै त ट्रिट? ट्रिट त चाहियो चाहियो।
लौ, जाऊ न त्यसो भए झमेल।
लास्टै खाइयो यार, निकै खाइएछ। हेर त बिल।
गर्ल्स, 1 मिनेट ल, अलिकति क्याश पुगेन, म लिएर आइहाल्छु।
ओइ फक, तेरो कृषि विकास ब्याङ्कमा खाता छैन र?
छैन, किन र?
ल भर्खरै अनलाइनबाट कृषि विकास ब्याङ्कमा खाता खोल त, अनि एडिबिएल स्मार्ट डाउनलोड गरी क्युआर कोड स्क्यान गरी बिल तिर्न त।
वाउ, एसएमएस अलर्ट, इन्टरनेट ब्याङ्किङ अनि कनेक्ट आइपिएस।
ओइ ओइ, अरू पनि अनलाइन ब्याङ्किङ, टप अप, भिजा कार्ड, डिम्याट, सिएस बा, लकरदेखि किसान कार्ड समेतको सुविधा।
ओहो, सम्पूर्ण ब्याङ्किङ सुविधा त कृषि विकास ब्याङ्कमै रहेछ नि।
त्यो पनि तपाईँ हाम्रो घर आँगनमा।
हो त नि, कृषि विकास ब्याङ्कको उपहार आधुनिक डिजिटल कारोबार, जहाँ पनि जहिले पनि कृषि विकास ब्याङ्कको सुविधा, अहिले पनि कृषि विकास ब्याङ्क लिमिटेड।
सेवामा मिल्छ यस्तो मौका, विकली लकी ड्रनी हुने मौकामा झन् चौका।
अब डिस होमको डिलरहरू मार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा पाउनुहुनेछ बम्पर डिस्काउन्ट, साथै वार्षिक रिचार्ज गरे बापत विकली लकी ड्रमा भाग लिने अवसर प्राप्त गरी हप्तामा 2 भाग्यशाली ग्राहकहरूले जित्नु हुनेछ। प्रति व्यक्ति रु 1,00,000 नगद उपहार।
डिश होम,
खुशी अन गरौं।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। रुकुम पूर्वको सिस्ने गाउँपालिका 2 दुई दिनदेखि लागेको डडेलो नियन्त्रण बाहिर गएको छ। बिहिबारदेखि सुरुवात भएको डडेलो नियन्त्रण बाहिर गएपछि त्यहाँका दर्जनौ बस्ती जोखिममा परेका छन्। सिस्ने 2 प्वाङ स्थित कुरी पानीबाट सुरु भएको डडेलो आज धेरै ठाउँमा फैलिसकेको सिस्ने 2 वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो। यस्तै 13 फेदाब गाउँपालिका 2 ओयाङजुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ। आगलागीमा परि करिब 1 करोड भन्दा बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको जनाइएको छ।
एम्बुलेन्सले ठक्कर दिँदा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पाटे बाघ घाइते भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दियाको बुढी खोला नजिक एम्बुलेन्सले ठक्कर दिँदा उक्त बाघ घाइते भएको हो। आज नेपालगञ्जबाट पश्चिमतर्फ गइरहेको C16-2421 नम्बरको एम्बुलेन्सले बाघलाई ठक्कर दिएको थियो। एम्बुलेन्सले ठक्कर दिए लगत्तै एम्बुलेन्स चालकले नै बाघ घाइते भएको निकुञ्ज प्रशासनलाई जानकारी गराएका थिए। निकुञ्जको टोली घाइते बाघको खोजी गर्न उद्यत रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।
मकवानपुरको थाहा नगरपालिकाले कोभिड-19 संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरेको छ। नगरपालिकाले आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रम अनुसार ज्यान गुमाएका परिवारलाई प्रति परिवार 1,00,000 दरले राहत उपलब्ध गराएको हो। कोरोना भाइरसका कारण ज्यान गुमाएका प्रति परिवार 1,00,000 दिने सातौ नगरसभाले निर्णय गरेको थियो।
मेगदीको जिल्ला समन्वय समितिको पाँचौं जिल्ला सभाले स्थानीय तह र वडा थप गर्न सिफारिस गरेको छ। रघुगङ्गा गाउँपालिकालाई विभाजन गरेर दुई बनाउन, अन्नपूर्ण र धवलागिरी गाउँपालिकामा दुई वडा थप गर्न प्रदेश सरकारलाई जानकारी दिने र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। हाल 6 स्थानीय तह रहेको जिल्लामा 45 वडा रहेका छन्।
कैलालीमा युवक हत्या आशंकामा प्रहरीले 12 जनालाई नियन्त्रणमा लिएको छ। गोदावरी नगरपालिका 5 शिवचरण राणा मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले 12 जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले मृत भेटिएका राणामाथि धारी र हतियार प्रयोग भएको पाइएपछि हत्या आशंकामा अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम बहादुर साईले बताउनुभयो।
बागमती सफाई महाअभियानको 407 हप्तामा सुविधानगर तिनकुने स्थित नदीको पूर्वी किनारमा सफाई गरिएको छ। सफाईबाट 5 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियान कर्मी किशोर सिंह साईले जानकारी दिनुभयो। यसैगरी बागमतीको गुहेश्वरी माथिको भाग, तेलगङ्गा खण्ड, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथ को उत्तर र पश्चिमी भाग लगायत स्थानमा आज सफाई अभियानलाई निरन्तरता दिएको छ।
CDSN क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितुपत्र बाँडफाँडको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ। धितुपत्र बाँडफाँडको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्याधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि CDSले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो। अबदेखि धितुपत्र बाँडफाँडको नतिजा आइपिओ result.cdsc.com.np हेर्न सकिनेछ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरस विरुद्धको लडाईँ लडिरहेको भारतका केही राज्यहरूमा फेब्रुअरी महिनामा संक्रमण दर ह्वात्तै बढेको छ। केही महिनासम्म कोभिड-19 संक्रमितको संख्या उल्लेख्य मात्रामा घटेको पाइए पनि फेब्रुअरी महिनामा भने संक्रमण दर ह्वात्तै बढेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। फेब्रुअरी सुरु भएसँगै अहिलेसम्म भारतको व्यापारिक राजधानी अमरावतीमा 10,000 बढी कोरोना संक्रमित फेला परेका र तीमध्ये 66 जनाको मृत्यु भएको चिकित्सकहरूले बताएका छन्।
नाइजेरियाको उत्तर पश्चिमी प्रान्त जामफारामा अपहरणमा परेका 300 बढी स्कुली छात्राको खोजी कार्य त्यहाँको प्रहरीले सुरु गरेको छ। हिजो बन्दुकधारीले आक्रमण गरी ती छात्राको अपहरण गरेको स्थानीय शिक्षकलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। सो आक्रमणका बारेमा सरकारी प्रवक्ताले पुष्टि गरे पनि थप जानकारी नभएको बताएका थिए। त्यहाँ विशेष गरी हतियारधारी समूहले फिरौती रकमको माग गर्दै यस्ता अपहरण गर्दै आएको छ। पछिल्लो केही समय यता नाइजेरियामा अपहरणका घटनाहरू बढिरहेका छन्।
हाइटीमा जेलबाट भागेका 25 कैदीको मृत्यु भएको छ। हिजो जेल तोडेर 200 कैदी बाहिरिएको र त्यसक्रममा 25 कैदीको उक्त भागदौडमा मृत्यु भएको जेलका निर्देशक समेत रहेका सञ्चार सचिव फ्रन्टन एक्सातुजले जानकारी दिनुभएको छ। जेलमा झन्डै 400 कैदी रहेका थिए। घटनामा परि
कम्तीमा 25 मृत्यु भएको छ। तीमध्ये 6 कैदी नै रहेका छन् भने 1 जेलका प्रमुख समेत रहेका थिए।
नेपाल परिवेशमा अब खेल समाचार। शहीद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आज भएका दुवै खेल बराबरीमा सकिएको छ। आज भएको दोस्रो खेलमा बाँसबारी श्रीकुमारी क्लबसँग गोलहित बराबरीमा रोकिएको हो। एन्फा कम्प्लेक्स सादोबाटोमा भएको खेलमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बाँसबारीले बराबरी खेल्दै अङ्क बाँड्नु परेको थियो। यस्तै आजै भएको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबले बराबरी खेलेका छन्। दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन्। बराबरीसँगै सातखेलबाट 6 जोडेको श्री भगवती लिगको 9 स्थानमा रहेको छ। पुल्चोक 2 जोडेर पुछारमा रहेको छ भने 7 खेलमा 15 जोडेको बाँसबारी तेस्रो स्थानमा पुगेको छ। यस्तै 7 खेलमा 7 जोडेको श्रीकुमारी 8 स्थानमा रहेको छ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग PSL खेल्न आज पाकिस्तान प्रस्थान गरेका छन्। उनी बिहान 11 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज मार्फत दोहा हुँदै पाकिस्तानको क्रान्ची प्रस्थान गरेका हुन्।
स्पेनिस लालिगा फुटबलमा आज बार्सिलोनाले सेभिल्लाको सामना गर्दैछ। खेल सेभिल्लाको घरेलु मैदानमा राति 9 सुरु हुनेछ। यस्तै जर्मन बुन्डेसलिगा फुटबलमा आज शीर्ष स्थानको बायर्न म्युनिखले FC कोल्नसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल आज राति 8:15 सुरु हुनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
केपी ओलीले आफूलाई महाराज धिराज नै ठान्ने गरेको प्रचण्डको टिप्पणी, संसद पुनर्स्थापनापछि सरकार झन बलियो भएको ओलीसम्मका नेता निमाङको दावी,
पार्टीको आधिकारिकता टुङ्ग्याउन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगप्रति प्रचण्ड माधव समूहका प्रवक्ता आक्रोशित, आधिकारिकता सम्बन्धी विवाद छिट्टै निरूपण गर्ने आयोगको तयारी,
पेट्रोलियम पदार्थ आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने आपूर्ति मन्त्रीको भनाई, भ्रष्टाचारीलाई कारवाही गर्न पछि नहट्ने अख्तियारका प्रमुख आयुक्त राईको प्रतिबद्धता,
हाइटीमा जेलबाट भागेका 25 जना कैदीको मृत्यु, नाइजेरियामा अपहरणमा परेका 300 भन्दा बढी स्कुले छात्राको खोजी कार्य सुरु,
र नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग खेल्न त्यसतर्फ प्रस्थान, बी डिभिजन लिग फुटबलमा आज भएका दुवै खेल बराबरीमा।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो, प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद, जगत र नवीन बिदा हुन्छौँ, नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।